आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
चन्द्रमा हाँस सुन्दर घामको प्रतिबिम्बमा शीतल ज्योति छर्दै आउँछ यो अन्धकारमा। चन्द्रमा हाँस सुन्दर घामको प्रतिबिम्बमा शीतल ज्योति छर्दै आउँछ यो अन्धकारमा। नयाँ नयाँ जीवन छ प्रभु येशूमा, तिमी प्रति माया छ उनको हृदयमा। अंगालोमा बाँध्न बोलाउँछन् सबलाई, तोडी नजाऊ उनको यो माया। संसारको माया मोह मात्र दुई दिनको हो, क्षणिक आनन्दमा जीवन फाल्नु सबै व्यर्थ हो। जीवनको खुसी छ केवल यीशुमा, जीवन दिने बाचा छ प्रभु यीशुमा। अंगालोमा बाँध्न बोलाउँछन् तिमीलाई, तोडी नजाऊ उनको यो मायालाई।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। जय मसीह अनि नमस्कार। म आशा गर्दछु तपाई सबै आनन्दको सलै हुनुहुन्छ अनि म पनि प्रभुको अनुग्रहमा आनन्दको सलै छु। श्रोता मित्र, तपाईहरूले पठाउनुभएका सुन्दर पत्रको लागि धेरै धेरै धन्यवाद। आउने दिनमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन भन्ने हामीलाई ठूलो आशा र विश्वास छ। अनि तपाईहरूले पठाउनुभएका प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। याद गर्नुहोस्, हामीले तपाईहरूको प्रार्थनालाई प्रभुसँग सधैँ हामी उठाइरहेका छौ। यो आशा गर्दै कि प्रभुले हाम्रो प्रार्थना सुन्नुहुनेछ, आफ्नै समयमा र आफ्नै इच्छा अनुसार उत्तर पनि दिनुहुनेछ। हुन्छ श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी प्रेरित 25 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ पाउल फेस्टस बडा हाकिमको अगाडि देखा पर्दछन्। पाउललाई अन्याय गरेर अनावश्यक 2 वर्षसम्म कैदमा राखिए। फेस्टस नयाँ बडा हाकिम थिए जो फेलिक्स पछि आएथे। अहिले पाउल यो नयाँ बडा हाकिमको अगाडि देखा पर्नेछन्। हामीले पाउललाई उत्तेजित भीड़हरूको अगाडि यरूशलेमको किल्लाको सिंढीहरूमा देखिसकेका छौं अनि हामीले तिनलाई महासभाको सामने देख्यौं। यसपछि हामीले उसलाई फेलिक्सको सामने देख्यौं। त्यसपछि फेलिक्स र उसको पत्नी द्रुसिल्लासँग गुप्त व्यक्तिगत अन्तर्वार्तामा पनि उनलाई देख्यौं। यो स्पष्ट छ कि त्यहाँ अरू भेटहरू थिए। अहिले पाउल फेस्टसको सामने देखा पर्छन्। पछिबाट पाउल अग्रिप्पाको सामने देखा पर्नेछन्। पाउल यी सबै शासकहरू अगाडि देखा परे अनि निश्चय नै यो पाउलको निम्ति थकित तुल्याउने समय हो। यो नै एक कुरा हो जुनले उसको धीरजको जाँच गरेको छ, वा यो नै एक कुरा हो जुन उसको धीरजको जाँच हो। तर मलाई लाग्छ कि रोमी साम्राज्यको उच्च विशिष्ट व्यक्तिहरूको सामुने उसलाई साक्षी दिन अवसर दिएकोमा पाउल अति नै धेरै खुशी थिए। यो कुराको याद राखौं कि जब प्रभु येशूले दमिश्कको बाटोमा पाउललाई भेट्नुभयो, उहाँले भन्नुभएको थियो प्रेरित 9:15 अन्य जातिहरू, राजाहरू र इसरायलका सन्तानको सामु मेरो निम्ति मेरो नाउँ प्रचार गर्न तिनी एक छानिएका पात्र हुन्। पाउल परमेश्वरको योजना र कार्यक्रम अनुसार अगाडि बढ़िरहेका छन्। हरेक समय जब पाउल प्रभु येशूले उसको निम्ति के गर्नुभयो सो कुराको बारेमा बताउँछन्, तिनी यो कुरा अति नै महान र उत्साह र दृढ विश्वाससित बताउँछन्। पाउलले प्रभु येशू ख्रिष्टको असल साक्षीको दिन्छन्। यद्यपि जब फेलिक्सले पाउलको सन्देश सुने तिन डराए तापनि यी मानिसको भ्रष्टता, दुष्टता, अधिमता र लोभ लालचले यस मानिसमाथि विजय गर्यो। उसले सुसमाचार सुन्ने र ख्रिष्टलाई उद्धारकर्ताको रूपमा अपनाउने, ग्रहण गर्ने अवसर पाएथे। उसले पाउललाई धेरै पल्ट बोलाए तर उनी घुस चाहन्थे। उद्धार होइन, मुक्ति होइन, अनन्त जीवन होइन। हामी देख्छौ कि पाउल 2 सालसम्म कैदमा रहे। फेलिक्सले उसलाई नछोडी सरुवा भई गए। म 24:27 पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, तर 2 वर्षपछि जब फेलिक्सको बदलीमा पर्कियस फेस्टस आए, तब फेलिक्सले यहुदीहरूलाई खुशी राख्नको निम्ति पाउललाई झ्यालखानमै राखेर गए। हामी अगाडि देख्छौ कि पाउल फेस्टसको अघि देखा पर्छन्। 25:1-4 भनिएको छ, फेस्टस आफ्नो प्रान्तमा आएका 3 दिनपछि ऐसरियाबाट यरूशलेम गए। मुख्य पुजारीहरू र यहुदीहरूका प्रमुख मानिसहरूले पाउलको विरूद्धमा अभियोग लाए र तिनलाई बाटैमा मार्ने षड्यन्त्र रचेर पाउललाई यरूशलेममा झिकाइदिने कृपा होस् भन्ने विन्ती गरे। तर फेस्टसले पाउल कैसरियामै थुनामा राखिएको र आफू पनि चाँडै जाने इच्छा भएको कुरा व्यक्त गरे। यो यस्तो देखिन्छ कि फेस्टसले परिस्थितिको बुझेका थिए। मलाई लाग्छ फेलिक्सले पाउलको कैदको बारेमा उसलाई सम्भवत बताए र मलाई लाग्छ उसले परिस्थितिको पनि बयान गरिदिए। अनि म यो कुरामा पनि निश्चय छु कि उसले फेस्तसलाई यो भन्यो होला कि उसले पाउललाई कैसरियामा यहुदीहरूको हातद्वारा मारिनबाट बचाउन ल्याए। त्यसकारण जब फेस्तसले यहुदीहरूबाट यो कुरा सुने कि तिनीहरू पाउललाई यरुसलेममा चाहन्छन्, उसले भन्छन् म यहाँ ल्याउन चाहन्न, म स्वयं नै कैसरियामा गइरहेको छु, म यरुसलेममा रहने छुइन। यहाँ हामी अर्को रोमी शासक देख्छौ जो यरुसलेम भन्दा कैसरियामा बस्न मन पराए। हजुर, पाउलका शत्रुहरूले पाउलको विरूद्ध न्याय पाउनलाई नयाँ बडा हाकिमसँग राज्यपालसँग आफ्नो माग राख्नलाई समयको बर्बाद गरेनन्। अनि म यो कुरा कति पनि जान्दैन कि फेस्तसले ती यहुदीहरू पाउललाई मार्न षड्यन्त्र गरिरहेका छन् भन्ने कुरा थाहा थियो या थाहा थिएन, तर हामी देख्छौ, हामी जान्दछौ कि फेस्तसले तिनीहरूको मागको स्वीकार गरिदिएनन्। बरु यो विन्ती गरे कि तिनीहरू कैसरियामा उसमाथि दोष लगाउन झरून्। 25:5-7 पदमा भनिएको छ, उनले भने यसकारण तिमीहरू मध्येका नेताहरू त्यहाँ मेरो साथ जाउन् र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाउन्। तिनीहरूका बीचमा उनी 8-10 दिनभन्दा बढ़ी नबसी कैसरिया फर्के र त्यसकै भोलिपल्ट न्यायासनमा बसेर उनले पाउललाई ल्याउने हुकुम गरे। तिनी आएपछि यरुसलेमबाट आएका यहुदीहरू तिनको वरिपरि उभिए, पाउलको विरूद्धमा अनेक गम्भीर अभियोग लगाए जसको तिनीहरूले प्रमाण दिन सकेनन्। पाउललाई फेरि यहुदीहरूको दोषमाथि आफ्नो बचाउको सफाई गर्न दिनलाई बोलाइए, तर यसले उसलाई फेस्तसलाई सुसमाचारको पेश गर्ने अवसर दिन्छ। 8-9 पदमा भनिएको छ, पाउलले आफ्नो पक्षमा बोल्दै भने मैले यहुदीहरूको व्यवस्थाको विरूद्धमा, मन्दिरको विरूद्धमा र कैसरको विरूद्धमा केही अपराध गरेको छैन। तर फेस्तसले यहुदीहरूलाई खुशी तुल्याउनको निम्ति पाउललाई भने के तिमी यरुसलेममा गएर त्यहाँ मेरो सामुन्ने यी कुराका विषयमा इन्साफ गरियोस् भन्ने इच्छा गर्छौ। यो फेस्तस अर्को दुर्जन व्यक्ति हुन्। पाउल खालि चोरहरूको गुफाको बीचमा मात्र छैनन्, तर उही समयमा दुर्जन दुष्टहरूको झुप्पोमा र झुप्पोको बीचमा पनि छन्। 10 पदमा भनिएको छ, तर पाउलले भने म कैसरको न्याय आसनको सामुन्ने खड़ा भइरहेको छु जहाँ मेरो इन्साफ हुनुपर्छ। यहुदीहरूलाई मैले कुनै खराबी गरेको छैन, सो हजुरमा राम्रै जाहेर छ। मित्र, या कोही कोही व्यक्तिहरू छन् जो सोच्दछन् कि पाउलले यहाँ गल्ती काम गरे, भूल काम गरे, तिनले यो कैसर कहाँ जाने अपील नगर्नुपर्ने थियो। तिनीहरू सोच्दछन् कि उसले यी तमाम मामलाहरू फेस्तससँग छोड़िदिनु पर्ने थियो, उसमै राखिदिनु पर्ने थियो। मित्र, के तपाईँ देख्नुहुन्न कि फेस्तस पाउललाई आफ्नो राजनीतिक लाभको निम्ति प्रयोग गरिरहेका थिए? फेस्तस पाउललाई यरुसलेममा लान लागिरहेको थियो। सम्भवत फेस्तसले यरुसलेमबाट आउने यहुदीहरूबाट घुस लिएथे। म पाउललाई खण्डन गर्न अइच्छुक छु। मलाई लाग्दैन कि तिनले यहाँ गलत गरे। पाउल रोमी नागरिक थिए र उसले एक रोमी नागरिकको रूपमा आफ्नो मौलिक अधिकारको अभ्यास गरे, जुन उसको निम्ति अभ्यास गर्न सहजै उचित र मुनासिब थियो। यरुसलेममा फर्कि जानुको अर्थ हुन्छ केवल मृत्यु। पाउल जानबुझमा आफैलाई शहीद बनाउन चाहँदैनन्। भन्नु नै पर्ने हो भने अहिले शहीदको मृत्युबाट बस्न तिनले यो कदम चाले। मित्र, तपाईंलाई थाहा होला कि 2 वर्ष अघि प्रभु पाउल कहाँ प्रकट हुनुभएको थियो र रोमतिर गवाहीको निम्ति जान प्रतिज्ञा गर्नुभएको थियो, जुन हामी प्रेरित 23:11 देख्छौं। अनि त्यो नै कुराले स्थान लिइरहेको छ। पाउल रोममा परमेश्वरको इच्छाद्वारा गए। तिनी बन्धनमा थिए, तर प्रभुले पाउललाई कसरी रोममा लानुहुन्छ सो कुराको उसलाई बताउनु भएन। तर यो चाहिँ पाउलको निम्ति उहाँको विधि वा तरिका थियो त्यहाँ लानलाई। जब पाउलले रोमीहरूलाई पत्र लेखे, उसले तिनीहरूलाई भने कि रोम आउन सकौं भनेर प्रार्थना गरिरहेका छन्। अनि उसले तिनीहरूलाई यो विन्ती गरे कि उसको निम्ति प्रार्थना गर्न, ताकि रोममा तिनी आउन सकुन्। रोमी 1:9-10, रोमी 15:3-33 हामी देख्छौ। म विश्वास गर्छु कि तिनी रोममा परमेश्वरको इच्छा अनुसार गएका थिए। 11 भनिएको छ, 11 यदि म अपराधी हुँ र मैले ज्यान सजाय पाउने योग्यको काम गरेको छु भने मर्नलाई म इन्कार गर्दिन, तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्पर्न सक्दैन। कैसर कहाँ अपील गर्दछु। मित्र, रोम यसको इन्साफ र न्यायको लागि प्रख्यात थियो र पाउलले अधिकारीहरूलाई आदर गर्दथे, तर पाउल न्याय पाइरहेका छैनन्। त्यसकारण तिनले कानूनी अपील गर्दछन्। यो गर्न तिनको अधिकार थियो। परमेश्वरले यो इच्छा गर्नुहुन्थ्यो कि पाउलले रोमी नागरिकको रूपमा आफ्नो मौलिक अधिकारको प्रयोग गरेको, ताकि उहाँको महिमा हुन सकोस् रोममा पनि। मित्र, अनि यो पाउल परमेश्वरको निम्ति प्रयोग हुन गइरहेका छन्। अनि मलाई लाग्दैन कि पाउलले त्यहाँ रोममा कैसर कहाँ आफ्नो अपील गर्ने इच्छामा गलत काम गरे। बाह्र पदमा भनिएको छ, तब फेस्तसले सल्लाहकारहरूसँग परामर्श गरेर भने, तिमीले कैसर कहाँ अपील गर्यौ, तिमी कैसर कहाँ नै जानेछौ। पाउल यस बिन्दुमा सहमत हुनलाई, पाउलसँग यस बिन्दुमा यो फेस्तस सहमत हुन कर लागेको छ। उसले पाउललाई रोममा कैसरको अदालतमा जानबाट रोक्न सक्दैनन्। अनि तेह्र पदमा भनिएको छ, केही दिन बितेपछि फेस्तसलाई अभिवादन गर्न राजा अग्रिपास र बर्निकी कैसरियामा आइपुगे। फेस्तिस केही समय पहिले मात्र नयाँ बडा हाकिमको रूपमा आएका थिए, त्यसकारण अग्रिपा राजा भेटघाटको निम्ति आउँछन्। मेरो विचारमा यी राजनीतिज्ञहरू साथसाथै काम गर्दछन्, तिनीहरू एउटै पार्टीका थिए। अनि चौध र पन्ध्र पदमा भनिएको छ, तिनीहरू त्यहाँ निकै दिन बसेपछि फेस्तसले पाउलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, फेलिक्सले राखेर गएको एकजना बन्दी यहाँ छ, जसको बारेमा म यरूसलेममा छँदा मुख्य पुजारीहरू र यहुदीहरूका धर्मगुरूहरूले त्यसको विरूद्धमा अभियोग लाएर त्यसलाई दण्ड दिनुपर्छ भनी अनुरोध गरेका थिए। अग्रिपा र बर्निस त्यहाँ धेरै दिन रहे। बातचितको क्रममा फेस्तिसले तिनीहरूलाई पाउलको बारेमा पनि बताइदिए, जो त्यस बेला कैदीको रूपमा झेलखानमा बन्दुवामा थिए। अनि मित्र, चौध र पन्ध्र पदमा यस प्रकार लेखिएको छ, तिनीहरू त्यहाँ निकै दिन बसेपछि फेस्तसले पाउलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, फेलिक्सले राखेर गएको एकजना बन्दी यहाँ छ, जसको बारेमा म यरूसलेममा छँदा मुख्य पुजारीहरू र यहुदीहरूका धर्मगुरूहरूले त्यसको विरूद्धमा अभियोग लाएर त्यसलाई दण्ड दिनुपर्छ भनी अनुरोध गरेका थिए। अनि सोह्र पदमा भनिएको छ, अभियुक्तले अभियुक्तहरूसँग मुखामुख नभई र आफ्नो विरूद्धमा लागेको अभियोगको विषयमा बोल्ने मौका नपाइकन कुनै मानिसलाई त्यसै दण्ड आज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाब दिए। अनि सत्रदेखि उन्नाइस पदमा भनिएको छ, जब तिनीहरू जम्मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्टै न्याय आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरे। जब अभियुक्तहरू खड़ा भए, मैले ठाने चाहिँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्याउन सकेन, तर तिनीहरूको मतभेद चाहिँ तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पाउले चाहिँ अझै जीवित छ भनी दावी गर्दथे। मित्र, खास मामला ख्रिष्टको पुनरुत्थानको विषयमा थियो, जुन पाउले प्रचार गर्थे। तर हामी देख्छौ कि वास्तवमा यहुदीहरूले पाउलको विरूद्धमा झुट्टा दोष र आरोप लगाएका थिए, र त्यस खराब झुट्टा दोषहरूको प्रमाण दिन सकेनन्। अनि यो कुरा फेस्तसलाई राम्ररी थाहा थियो कि पाउलले दण्ड योग्य केही त्यस्तो अपराध गरेका छैनन्। अगाडि हामी लगातार फेस्तसले अग्रिपालाई आफ्नो कथन जारी राख्छन्। बीसदेखि बाइस पदमा भनिएको छ, यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अल्लमल्य परेको हुँदा यसको बारे छलफल गर्न यरूसलेममा जान त्यसको इच्छा छ कि भनेर त्यसलाई मैले सोधे, र पाउलले सम्राटको फैसला नभएसम्म हिरासतमै राख्न भनी अपील गरेको हुनाले त्यसलाई कैसरका नपठाउजेल पहरामा राख्ने हुकुम दिए। तब अग्रिपासले फेस्तसलाई भने, यस मानिसको कुरा म आफैले पनि सुन्न पाए हुन्थ्यो। अनि उनले भने, भोलि तपाईले सुन्नुहोला। वास्तवमा फेस्तस अप्ठ्यारो परिस्थितिमा परेका थिए। पाउलको विरूद्ध अभियोग चाहिँ राजद्रोह थियो, र त्यसको निम्ति पाउल मारिन आवश्यकता त थियो, तर हामी देख्दछौ कि तिनले कुनै पनि अपराधहरू त्यस्तो अपराधहरू गरेका थिएनन्। अहिले पाउलले कैसरलाई अपील गरेको छन्। अब फेस्तस अग्रिपालाई भन्दछन् कि यस किसिमको कैदीसँग तपाईँ के गर्नुहुनेछ, केही राय सुझाव दिनुहुनेछ कि। यसरी फेस्तसले अग्रिपालाई यस मामलाको ठिकठाक गर्न सहायता मागे, मिलाउनलाई सहायता मागे। एउटा यस्तो विचार मान्ने व्यक्ति हौ कि अग्रिप्पाले पहिले नै पाउलको बारेमा सुनिसकेका थिए र तिनी वास्तवमा पाउलको कुरा सुन्न अति नै इच्छुक थिए। तिनी पाउलमाथि लगाएका दोषहरू अझ राम्ररी जान्न चाहन्थे र पाउलले के भन्नेछन् सो कुरा सुन्न चाहन्थे। त्यसकारण तिनीहरूले भेटघाटको सभाको आयोजना गरे। यो देख्न कति चाखलाग्दो कुरा छ कि राजा र बडा हाकिमद्वारा भेटघाट सभाको आयोजना गरियो, तर उही समयमा यो तिनीहरूले गरे र वास्तवमा अगमबाणीको पूरा गरिरहेका थिए। यद्यपि यो कुराको बारेमा तिनीहरूलाई जानकारी थिएन। प्रभुले भन्नुभएको थियो कि पाउल राजाहरू शासकहरूको अगाडि देखा पर्नु पर्नेछ। हामी अगाडि देख्छौ फेस्टस र अग्रिप्पाको अगाडि पाउललाई ल्याइँदछ। त्यस पदमा भनिएको छ, भोलिपल्ट अग्रिप्पास र बर्निकी बडव रवाफसँग सेनापति र शहरका प्रमुख मानिसहरूको साथ सभाभवनमा पसे अनि फेस्टसको हुकुम पाएर पाउल हाजिर गराइए। अग्रिप्पा र बर्निस बडो रवाफसँग सभाभवनमा पसे। त्यस भवनभित्रको दृश्य कस्तो थियो भनेर हामी कल्पना गरौं। एकातिर राजा, बडा हाकिम, सेनापतिहरू र शहरका प्रमुख विशिष्ट मानिसहरू बसिरहेका थिए। उनीहरू ठूला ठूला प्रसिद्ध मानिसहरू थिए। अर्कोतिर सांगलाले बाँधेको एकजना एक्लो यहुदी कैदी। अब विचार गरौं, परमेश्वरको दृष्टिमा त्यस सभा भवनमा कुन चाहिँ सबभन्दा ठूलो थिए? आज पाउल मात्र प्रसिद्ध छन्। उनीहरूले छोटो समयसम्म पाउलसँग भेट गरेका हुनाले मात्रै हामी फेस्टस र अग्रिप्पालाई आज सम्झन्छौ, नत्र भने हामीले उनीहरूका नामलाई पनि चिन्ने थिएनौ। पहिलो कुरन्ती एक अध्याय 27-29 पदले भन्छ, शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो, परमेश्वरले संसारका नीच र तुच्छ ठहरेका कुराहरूलाई चुन्नुभयो, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन् र कुनै प्राणीले परमेश्वरको सामुने अहंकार नगरोस्। 24-25 पदमा भनिएको छ, फेस्टसले भने, राजा अग्रिप्पास र हामीसँग यहाँ भएका सबै उपस्थित सज्जन हो, तपाईहरूले यस मानिसलाई देख्नुहुन्छ जसको विषयमा सारा यहुदीहरूले यो मानिस अब उपरान्त जिउने योग्यको छैन भनी यरूसलेममा र यहाँ पनि मसँग विन्ती गरेका थिए, तर ज्यान सजाय पाउनु पर्ने यसले केही गरेको मैले नभेटाएकोले र यो आफैले पनि सम्राट कहाँ अपील गरेको हुनाले मैले यसलाई पठाउने निश्चय गरे। रोमी अधिकारीहरूले पाउले कुनै अपराध गरेका भेटाउन सकेनन् भनेर हामी यहाँ फेरि देख्छौ। अनि 26-27 पदमा पढ्छौ, यसको विषयमा मैले मेरा सम्राटलाई लेख्ने विशेष कुरा केही छैन, यसकारण मैले यसलाई तपाईहरूको सामुने र खास गरेर हे राजा अग्रिप्पास तपाईँको सामुने ल्याएको छु र हामीले यसको जाँच गरेपछि सायद मैले केही लेख्ने कुरा पाउँछु, किनभने कैदीको विरूद्धमा कुनै अभियोग नबताइकन त्यसलाई पठाउन मलाई मनासिब लाग्दैन। मित्र, यहुदीहरूले पाउलको विरूद्धमा लगाएका अभियोगहरू फेस्टसले राम्ररी बुझ्न सकेका थिएन। पाउलको साथै फेस्टसले रोमी सम्राट कहाँ यी अभियोगका विषयमा एउटा विवरण पठाउनु पर्ने थियो, तर के लेख्नु पर्ने हो भनेर उनलाई थाहा थिएन। त्यसकारण पाउललाई सोधपूछ गर्नलाई फेस्टसले अग्रिप्पाससँग विन्ती गरे, ताकि सम्राट कहाँ पठाउनको निम्ति उनलाई केही लेख्ने कुरा होस्, अनि पाउलले यो अवसरलाई एक महान सुसन्देश सुनाउनको निम्ति प्रयोग गर्छन्। अर्को कुरा हामी देख्नेछौं, प्रभु आफ्नो वचन अध्ययनमा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
जीवनको आशै थिएन केवल निराश थियो जीवन जिउन गाह्रो थियो देखलो थिए सहारा विवश थिए कुनै सहारा डुबिरहन्थे नसामै पीर व्यथा मनमा बोकी त्यागिएथे सबै बाचा आफ्नो भन्ने कोही थिएन एक्लो थिए जब जीवन नै नयाँ भयो निगाह यीशुको पाए जब जीवन नै नयाँ भयो भत्किसकेको जीवनमा खुसीको बहार फेरि छायो यीशु नै रहेछन् साँचो मित्र महिमा उनैलाई सदा सदा एक्लो
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536, 98470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।